SBS live streams and podcasts are supported by advertising.
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
समाचार विचार र अस्ट्रेलियामा तपाईको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो SBS नेपाली SBS साउथ एशियनमा।
जुन महिना लाग्दै गर्दा अस्ट्रेलियाको आर्थिक हिसाबमा प्रभाव पार्ने धेरै विषयहरूमाथि विश्लेषण भइरहेका छन्। संघीय बजेट र यसले छुटाएका कुरादेखि वेस्टर्न अस्ट्रेलियाको घर जग्गा बजारमा देखिएको प्रगतिसम्म र साथै तलब वृद्धि र विद्युत महसुलमा छुट दिने लगायत विषयहरू कुराकानीको केन्द्रमा रहेका छन्। यी विषयका साथै घर जग्गा बजारमा प्रवेश गर्ने सोच बनाइरहेका मानिसहरूका लागि आर्थिक सल्लाहकार विश्वास भट्टराईले कस्तो सुझाव दिएका छन् त यो मासिक आर्थिक कुराकानी
SBS नेपाली SBS साउथ एशियनमा
जहिले पनि फोनमा कुरा हुन्थ्यो होइन आज प्रत्यक्ष रूपमा स्टुडियोमा उपस्थित हुनुहुन्छ। अब सुरुवात कहाँबाट गर्ने त अब बजेटको कुरा पक्कै पनि छुनु परिहाल्यो होइन। कस्तो रह्यो यो बजेट तपाईँले कसरी हेर्नुभयो?
यो बजेट चाहिँ मेरो विचारले हिट एन्ड मिस जस्तो लाग्छ मेरो एप्रोचमा होइन। अब हुन त बजेटमा सिग्निफिकेन्ट फ्याक्टरहरू छ तर आज एक दुईवटा कुराले चाहिँ जसलाई चाहिँ हामीले प्रपर्टी मार्केटमा मैले डाइरेक्ट इम्प्याक्टको हिसाबले देखेको छु बारेमा अलिकति टचअप गरौँला। अब सबभन्दा ठुलो कुरा मलाई मिस आउट गरेको भनेको चाहिँ हाउसिङको बारेमा चाहिँ लाग्छ। किनभने जुन हिसाबले हाम्रो अहिले अहिलेको सबभन्दा ठुलो प्रब्लम भन्दाखेरि सप्लाई छैन, त्यो सप्लाई कन्जेसनलाई हेल्प गर्न चाहिँ गभर्मेन्टले खासै कुनै सब्सटेन्सियल काम मैले एक्सपेक्टेसन के राखेको थिएँ भने हामीले यो फिल गरेको कुरा पनि हो किनभने डिमान्ड अनुसार सप्लाईले क्याचअप गरेको छैन, पपुलेसन ग्रोथहरू पनि तीव्र गतिमा बढिरहेछ। तर त्यो हिसाबले चाहिँ गभर्मेन्टले केही गर्छ कि भन्ने कुरा सोचेको थिएँ तर आई थिङ्क इट भेरी भेरी डिसपोइन्टिङ छ यसमा चाहिँ। किनभने हाम्रोको अहिलेको हिसाबले चाहिँ गभर्मेन्टले के कन्ट्रिब्युट गरेछ भन्नुहुन्छ भनेदेखि जम्मा 4.3 बिलियन चाहिँ इन्फ्रास्ट्रक्चर। इन्फ्रास्ट्रक्चर भनेको चाहिँ के हो भन्दाखेरि घर बनाउन होइन कि घर बनाउन हेल्प गर्ने कामको लागि भनेर खर्च गरिएको छ। अब त्यसमा एप्रेन्टिसदेखि लिएर तपाईँको स्ट्रक धेरै कुराहरू पर्छ। अब अर्को चाहिँ के पनि छ भन्दाखेरि हामीले चाहिँ अब यो जुन हिसाबले हामीलाई घर चाहिन्छ आई थिङ्क लुकिने अब ओभर सब्सटेन्सली भन्ने हो भने तपाईँको जुन अहिलेको रेटमा गयो भने हामी 2030 चाहिँ हाउसिङमा धेरै नै ब्याकवर्ड्स हुन्छ। यसले के गर्छ भने अफोर्डेबिलिटीमा झनै प्रेसर पर्छ होइन। त्यही भएर मेरो विचारमा चाहिँ के थियो भन्दाखेरि हामीलाई अस्ट्रेलियामा अहिले राम्रो सबभन्दा ठुलो कुरा चाहिँ दुईवटा छ। एउटा चाहिँ सिडनीको कन्टेक्स्टमा कुरा गर्दाखेरि अब हेर्नुहोस् हामी सबैलाई घर मनपर्छ त्यसमा नो डिनाइङ होइन, तर घर चाहिँ प्र्याक्टिकल्ली छैन हामीलाई। के छ भने अपार्टमेन्ट चाहिन्छ मोस्ट लाइकली चाहिँ, किनभने यत्रो मान्छेलाई पपुलेसन राख्न मन लाए पनि नलाए पनि हामीलाई भर्टिकली माथि जानुपर्ने एकदम जरुरी छ होरिजनल एक्सपान्सनभन्दा। किन सिडनीमा प्रायः ल्यान्ड सिद्धि नै सक्यो एट एउटा पोइन्टमा गएर हाम्रो कल्चर चाहिँ स्लाइटली चेन्ज भएर अपार्टमेन्टतिर जानुपर्छ। त्यसको लागि चाहिँ खासै हामीले केही पनि देखेनौँ। अब अहिलेको इन्फ्रास्ट्रक्चर स्पेन्डिङमा पनि यहाँको बिल्डरहरू अहिले तपाईँले देखिरहनु ब्याङ्क रोड पाएको धेरै नै सप्लाई कन्जेसनमा एकदमै गाह्रो छ। किन भन्दाखेरि हाम्रो गभर्मेन्टको फोकस चाहिँ के छ भन्दाखेरि म्यानुफ्याक्चरिङमा अझ पनि गएर जस्तै विन्डो बनाउने यता बनाउने। हामीले के बुझ्नुपर्छ भने अस्ट्रेलिया म्यानुफ्याक्चरिङ कन्ट्री होइन, हामी सर्भिस इन्डस्ट्री हो। त्यसलाई छोडेर घर बनाउन चाहिँ हामीले कसरी स्मार्ट घर कसरी क्विक घर बनाउनुपर्छ, रेड टेप्सहरू कसरी हटाउने हो, नम्बर अफ ल्यान्ड नम्बर अफ बिल्डिङ एप्रुभललाई कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ फोकस गर्नुपर्ने चाहिँ भएको छैन। आई थिङ्क त्यो चाहिँ सबभन्दा बढी बिगेस्ट फ्याक्टर्स लाग्छ मलाई। अर्को कुरा भनेको चाहिँ तपाईँको इन्फ्लेसन चेक गर्न पनि खासै गभर्मेन्टले केही पनि हेल्प गरेको जस्तो लागेन मलाई। इन्फ्लेसन चेक गर्न भनेको अस्ति पनि न्युज बढ्नु होला, अहिले इन्फ्लेसन हामी ओभर 3% मार्कदेखि लिएर 4% मार्कमा हिट गरिरहेको छ इयरली। गभर्मेन्टको आरबिएको भनौँ न डाइरेक्सन चाहिँ 2.5-3% छ, मोस्ट लाइकली यो वर्षमा त्यो एचिभ हुने कुनै पनि हातमा देखिँदैन। अब नेक्स्ट इयर चाहिँ 2.5-3% टार्गेट राखेको छ होइन। अब इन्फ्लेसन बढाउन दुई तिनवटा कुराहरू के ड्रिभन भएको छ भन्दाखेरि यसपालिको सबभन्दा ठुलो कुरा चाहिँ फेरि गभर्मेन्टले पैसा फेरि ब्याक फाल्न थालेको छ। अहिले $300 इनर्जीको लागि गभर्मेन्टले सबैलाई विदाउट मिन्स टेस्टिङ सबै मान्छेलाई दिइरहेछ। त्यो भने मतलब के भने हरेक सिङ्गल मान्छेले पाउँछ। तर हामीले चाहिँ लास्टमा हेर्दाखेरि के देखाएको छौँ, जब पनि तपाईँले पैसा हाल्नुहुन्छ त्यो पैसा चाहिँ सम एब्जर्ब हुन्छ। मोस्ट लाइकली इनर्जी कम्पनीहरूले नै त्यो पैसा बढाउँछ होला, त्यो खास मान्छेले बेनिफिट देख्दैन. इट्स अ सिम्पल खालि ब्यान्डेड.
खालि फेरि मान्छेहरूले आर्ग्युमेन्ट राख्दाखेरि त अब त्यो त्यति ठुलो अमाउन्ट पनि होइन कि यसले कन्ट्रिब्युट गरोस् इन्फ्लेसनलाई भन्ने कुरा भइरहेको.
अनि फेरि त्यसमा सुनिताजी मेरो चाहिँ लजिक के छ भने जो मान्छेको लोवर इन्कम छ जसलाई चाहिन्छ त्यसलाई दिएको भए आई थिङ्क इज प्रब्ली बी बेटर. सबै मान्छेलाई $300 त्यो चाहिन्छ जस्तो पनि लाग्दैन. त्यसले गर्दा चाहिँ आर्टिफिसियली हामीले इन्फ्लेसन क्रिएट गर्छौँ कि त्यो पैसा फेरि ब्याक टु मार्केटमा ड्रिभन हुन्छ, या त इनर्जी कम्पनीले त्यो बेनिफिट देखेर पैसा बढाउला. त्यही भएर त्यसले त्योभन्दा चाहिँ बरु हामीले के सोच्नुपर्छ भन्दा अर्ग्यानिकली इलेक्ट्रिसिटीको कस्ट कसरी झार्नेमा फोकस गऱ्यो भने चाहिँ प्रोबली बेटर होला जस्तो लाग्छ मलाई. यो दुइटा एप्रोचले चाहिँ हामी अलिकति ब्याक छौँ. अर्को कुरामा भन्दाखेरि एक्सपेक्टेसन के थियो भने बिजनेस ट्याक्स, स्ट्याम्प ड्युटी जस्तो कुराहरू, प्रपर्टी ट्याक्सहरूमा हामीलाई के राहत देला, त्यसले गर्दा अफोर्डेबिलिटी कम होला जस्तो लागेको थियो. अनफोर्चुनेटली यसपालि केही पनि ट्याक्सको बारेमा केही पनि त्यस्तो सब्सटेन्सियल चेन्जेस आएन. त्यो पनि अर्को हिट एन्ड मिस थियो. त्यो प्रोपर्टीको कन्टेक्स्टमा चाहिँ आई थिङ्क वी ह्याड अ ग्रेट अपर्च्युनिटी, तर यो तिन चारवटा कुरा चाहिँ आई थिङ्क वी रियली रियली ल्याक फ्रम यो गभर्मेन्ट जस्तो लाग्छ.
अब त्यसको लागि चाहिँ अब जस्तै तपाईँले भन्नुभयो नि अब सिडनीमै पनि ल्यान्ड सकिसक्यो, अब अलिकति डिफ्रेन्ट अप्रोच अप्नाउनुपर्छ भन्दाखेरि अब त्यसको केही प्रभाव देखिन थालेको हो. जस्तो त्यो वेस्टर्न अस्ट्रेलियाका बासिन्दाहरूको लागि त अलिकति सरप्राइजिङ नै भयो यो फर्स्ट क्वार्टर भनौँ होइन. अब त्यो यसैको इम्प्याक्ट हो विशेष गरी सिडनीमा यो अभाव.
हजुर, अब वेस्टर्न अस्ट्रेलिया चाहिँ खास भन्यो भने यो लास्ट वान एन्ड हाफ इयरदेखि चाहिँ रिमार्केबली प्रोग्रेस गरिरहेछ है. यसको दुई तिनवटा फ्याक्टर छ. पहिलाको फ्याक्टर के छ भने 4-5 इयर्स अगाडि चाहिँ स्ट्यागर्ड थियो, त्यहाँ खासै बढ्न भएको थिएन, त्यसले गर्दा पनि खासै सबै अहिले आएको. अर्को कुरा चाहिँ के छ भन्दाखेरि वेस्टर्न अस्ट्रेलिया चाहिँ हेभिली ड्रिभन बाई माइनिङ थियो पहिलेदेखि होइन. अब अहिले गएर चाहिँ अलिकति ओपन अप भएको छ, बिजनेस अलिकति खोल्या छ, त्यसले गर्दाखेरि अब स्पेसली अर्को फ्याक्टर चाहिँ माइग्रेसनहरू पनि बढी मुभ इन लाइक न्यू माइग्रेसन वेस्टर्न धेरै ल्याएको छ, त्यसले गर्दा डिमान्ड पनि ड्रिभन भएको छ. वेस्टर्न अस्ट्रेलियामा चाहिँ अहिले के छ भन्दाखेरि हजुरको रेन्टल एल्ड या तपाईँले जुन पैसा हाल्नुहुन्छ त्यसको रिटर्न एन्ड इन्भेस्टमेन्ट चाहिँ राम्रो छ. त्यसले गर्दा सिम्पली के भएर सबै स्टेटबाट मान्छेहरू प्रायः वेस्टर्न अस्ट्रेलियामा बढी गइरहेछ. त्यसले गर्दाखेरि पनि आई थिङ्क मार्केट ड्रिभन भएको छ, किनभने मैले 2 वर्ष अगाडि पनि हजुरको प्रोग्राममा भनेको थिएँ होला वेस्टर्न अस्ट्रेलिया वाज अ भेरी भेरी गुड बाई थियो पैसामा है. त्यसले गर्दाखेरि आई थिङ्क दिस अ लट अफ फ्याक्टर प्लेइङ. तर अहिले चाहिँ वेस्टर्न अस्ट्रेलिया धेरै नै माथि गएको छ, तर आई थिङ्क स्टिल देयर इज अ गुड रुम अर्ग्यानिक ग्रोथको
लागि भन्न मिल्दैन
हजुर. तर त्यही कन्टेक्स्टमा तपाईँले गर्नुभयो भने जस्तै ताजमिनिया इज गोइङ प्रिटी मच ब्याकवर्ड्स. ताजमिनिया जुन लेभलमा थियो अहिले हामी त्यो ग्रोथै देख्दैन ताजमिनियामा, किनभने ताजमिनियामा के देखिरहेको छ भने माइग्रेसन मुभ आउट भइरहेछ. पहिला मुभ इन थियो, अहिले मुभ आउट भएर त्यसले गर्दा डिमान्ड चाहिँ धेरै नै सब्ड्यु भएको छ. त्यस्तो कारणले गर्दाखेरि चाहिँ आई थिङ्क तर इन साइङ द्याट हन्ड्रेड हार्ट्स आई थिङ्क वेस्टर्न अस्ट्रेलिया स्टिल देयर इज अ रुम टु ग्रो, किनभने इकोनोमी स्ट्रङ छ, माइग्रेसन स्ट्रङ छ, रेन्टल डिमान्ड पनि राम्रो छ. त्यही भएर वेस्टर्न अस्ट्रेलिया त्यही रेटमा चाहिँ बढ्ने म देख्दिनँ, तर स्टिल प्रोग्रेसिभ पाथमा जान्छ जस्तो लाग्छ.
रेन्टल मार्केटको कुरा गर्ने हो भनेदेखि पनि अलिकति मेन सिटीहरूलाई चाहिँ च्यालेन्ज रिजनल क्षेत्रहरूले दिएको देखियो होइन. यसपालि अब जस्तै 1.7%-2.1%सम्मको जम्प होइन. के किन मान्छेहरू चाहिँ सहरी क्षेत्रबाट अलिकति रिजनल एरियामा गएको, इज इट बिकज अफ द त्यो भिजाहरूको कन्डिसनले गर्दा हो कि अफोर्डेबिलिटीको कारणले पनि हो.
एउटा सबभन्दा ठुलो फ्याक्टर त हामीले के हेर्छौँ भने इन्टरेस्टेड माइग्रेसन डाटा हेर्छौँ होइन. त्यसमा चाहिँ तपाईँको रिजनलले अहिले चाहिँ धेरै राम्रो गरिरहेछ. अब त्यो गर्नुको तिन चारवटा कारणमा चाहिँ एउटा काम रहेछ के भन्दाखेरि हाम्रो सिडनीको अस्ट्रेलियाको पपुलेसन बुमै भइरहेछ अहिले. जति हिसाबले हामीले इन्टेक लिन्छौँ, नेचुरल पपुलेसन ग्रो छ, वी आर एक्चुली ग्रोइङ होइन. त्यो गर्दाखेरि कस्तो हुन्छ नि मेजर सिटीमा धेरै मान्छे आए पनि फ्लो एन्ड इफेक्ट चाहिँ जहिले पनि हजुरको हुन्छ कि. अब स्पेसली रुरलमा चाहिँ गाह्रो के छ भने म एउटा इक्जाम्पल दिन्छु. अस्ति एउटा एउटा सानो अस्ट्रेलियन सिटीमा गएको थिएँ, मसवलब्रुकमा यसो डेभलपरकोसँग हाम्रो एउटा सानो मिटिङ थियो. त्यसको लागि जाँदाखेरि पपुलेसन नै तपाईँको 12,000 छ त्यहाँ होइन, आर्ग्युमेन्ट 12,000-14,000 पपुलेसन छ. हामीले के देखिरहेको छ नेक्स्ट 2-3 इयर्समा त्यहाँ झन्डै तपाईँको 700-800 घर आउँदैछ. मसवलब्रुक भनेको हजुरको सिङ्गलटनबाट एबाउट एन आवर ड्राइभ. अब के बुझ्नुपर्छ हामीले भन्दाखेरि जब त 12,000 पपुलेसनमा अहिलेको घर त्यहाँ 4,000-5,000 छ होला, 700-800 घर आउनु भनेको त्यहाँको डाइनामिक्स चाहिँ चेन्ज हुन्छ, किनभने त्यो भनेको ठुलो प्रपोर्सन हो. अब सिडनीमा हजुरको 100,000 पपुलेसन आउँदाखेरि इट डजन्ट मेक्स अ डिफरेन्स होइन. हो त्यसले गर्दाखेरि चाहिँ हामीले के हुन्छ भन्दाखेरि त्यस्तो ठाउँमा चाहिँ रेन्टल किनभने अहिले एकदम डिमान्ड छ. अब तर 700 हाउस आउने बित्तिकै त्यो चाहिँ सिग्निफिकेन्टली चेन्ज हुनसक्छ, इट कुड गो अदर वे अराउन्ड होइन. त्यही भएर हजुरको अहिले रुरलमा चाहिँ के छ भन्दाखेरि डेभलपमेन्ट कम छ. अब मान्छेहरू मुभ आउट हुने मान्छेहरूसँग चाहिँ डिस्पोजल क्या छ. सिडनीमा हजुरले 1 मिलियनको घर किन्नुहुन्छ, 3,000 हुन्छ, 500 गर्नुहुन्छ. द्याट ड्राइभ्स अ लट अफ अपर्च्युनिटी होइन. अनि फेरि अहिलेको ट्यालेन्टमा के भइरहेछ भन्दाखेरि हामीले माइनिङको तपाईँको लास्ट लेगमा छौँ हामी मोस्ट लाइकली. अब इन्भाइरोमेन्टलदेखि लिएर ग्रिनको कारणले गर्दाखेरि मेबी 2030 पछि अस्ट्रेलियाको माइनिङ पिँढीमा चाहिँ डेड हुन्छ. त्यसपछि यो रुरल टाउनहरूले के गर्छ, ब्याकअप प्लान के छ भन्ने कुरा चाहिँ फन्डामेन्टली आउँछ.
अब जस्तै यो ग्रोथलाई हेरेर हुन्छ नि, यो रिजनल क्षेत्रमा चाहिँ अलिकति रेन्टल बजार राम्रो भएको छ भन्ने सोचेर मान्छेहरूले इन्भेस्टमेन्ट गरौँ, इन्भेस्टमेन्ट प्रपर्टी त्यहाँनिर किनौँ किनभने सस्तो छ त्यहाँनिर कम्पेरिटिभली, अनि त्यहाँबाट रिटर्न पनि राम्रो आउँछ भनेर सोच्दाखेरि त्यो साइड पनि हेर्नु पऱ्यो
100%. किनभने हामीले यो धेरैचोटि देखाएको छ, नट ओन्ली वान्स, यो अस्ट्रेलियन माइनिङ इन्डस्ट्रीमा जहिले जहाँ पनि माइनिङ टाउन हुन्छ हामीले के बुझ्नुपर्छ भन्दाखेरि हजुरको माइनिङ जुन सुरु गर्छ नि या माइन बनाउँछ नि त्यो बेला फर इक्जाम्पल हजुरको 3-4 इयर्सको प्रोजेक्ट हुन्छ, धेरै वर्कर्स चाहिन्छ. सो फर इक्जाम्पल आर्ग्युमेन्ट चाहिँ हजुरलाई हजारवटा वर्कर चाहिएला, त्यो हजारवटा वर्करलाई बस्नलाई घरहरू बन्छ. तर जब माइन अपरेसन हुन्छ 100-150 मान्छे मात्रै चाहिन्छ त्यो रन गर्न फेरि, किनभने कन्स्ट्रक्सन त सिद्धियो. अनि त्यसपछि त्यो मान्छेहरू लिटरली वर्कआउट हुन थालेपछि आई थिङ्क द प्रब्लम कम्स देयर. त्यही भएर हामीले के बुझ्नुपर्छ, रुरलमा इन्भेस्ट गर्दाखेरि यस्तो यस्तो ठाउँमा इन्भेस्ट गर्नु भएन कि जहाँ कि एउटा दुइटा मात्रै सेक्टरले धारेछ. डाइभर्सिफिकेसन इज अ की होइन. भोलि 5 इयर्सपछि यो भएन भने वाज द ब्याकअप प्लान, काउन्सिलको भिजन के छ, त्यो ठाउँमा टुरिज्म र अरूले कतिको थान्छ. आई थिङ्क त्यो होल होलिस्टिक रूपमा चाहिँ हामीले इन्भेस्टमेन्टको पोर्टफोलियो हेर्नुपर्छ.
SBS नेपाली, SBS साउथ एसियनमा.
हामीले पहिला पनि कुरा गरेका थियौँ, भिक्टोरियाले चाहिँ अलिक सोचे जस्तो गर्न सकेका छैन. अब त्यसमा चाहिँ एउटा क्यासोमेनको चाहिँ प्रपर्टी भ्याल्यु ग्रोथ चाहिँ अब टप 10 पर्यो भनेर भनेको छ, यसको अर्थ के हो प्रपर्टी भ्याल्युको?
कस्तो हुन्छ हजुरको भन्दाखेरि, भिक्टोरिया एज अ होल रिजनले प्रोग्रेस गरेको हुन्न, तर होइन जहाँ पनि कहिलेकाहीँ कस्तो जेनरली कस्तो हुन्छ नि, हामीले मेडियन प्राइस हेर्दाखेरि चाहिँ भिक्टोरियाको कन्टेक्स्टमा कुरा गऱ्यौँ, सिडनीको कन्टेक्स्टमा, वेस्टर्न अस्ट्रेलिया कन्टेक्स्टमा, हामीले एज अ मेजर सिटीको कन्टेक्स्ट लिन्छौँ. त्यसमा चाहिँ मेडियन प्राइस भने चाहिँ होल सबपोल होल मेट्रोपोलिटन रिजनको लिन्छ होइन. अब त्यसमा कहिलेकाहीँ चुरो जस्तो कति भिक्टोरियामा यस्तो ठाउँ छ कि जहाँ चाहिँ डिमान्ड अलवेज क्रिएट भएर हुन्छ. जस्तै फर इक्जाम्पल एउटा सानो इक्जाम्पल दिन्छु, सिडनीको कन्टेक्स्टमा हजुरले पेनरिथको साइडमा धेरै मान्छेले सुने अर्किड हिल्स, धेरै मान्छेले नाम पनि सुनेको छैन होला. त्यहाँ घर पाउन यति गाह्रो छ कि मान्छेले बेच्दै बेच्दैन, इफ दे सेल देयर इज अलवेज समवन विलिङ टु टेक. अब त्यो ठाउँको प्राइस पहिलेदेखि नै मिलियन डलरको रेन्जमा छ होइन. त्यस्तो पकेट्सहरू चाहिँ हुन्छ, त्यो सबहरूले जहिले पनि राम्रो गर्छ त्यसमा अनडिनाएबल, किन त्यहाँ तपाईँलाई इन्ट्री पाउनु पनि गाह्रो छ. सिम्पली रिजन के भन्दाखेरि धेरै मान्छे आर अलवेज लुकिङ फर द्याट टु लिभ इन होइन. अनि त्यहाँ पाउने बित्तिकै त्यो सबब जहिले पनि प्रिमियम प्राइसमा जान्छ. तर मैले भिक्टोरिया भन्दाखेरि चाहिँ हजुरको के कन्टेक्स्टमा भने, जेनरली एज अ भिक्टोरियाको होल हामीले भिक्टोरिया भन्दाखेरि ग्रेटर रिजनमा चाहिँ प्रोग्रेस भएको देखाएको छैनौँ. किनभने अरूको कन्टेक्स्ट सिडनी नै भनौँ न, एक वर्षमा आई थिङ्क वी प्रोग्रेस भेरी वेल. जुन हिसाबले हामीले आत्यम लास्टको 12 मन्थ्समा धेरै राम्रो गरेको छ, अहिले स्टक लेभलहरू पनि वी एक्चुली सिइङ इज भेरी गुड फ्लो होइन. तर त्यो हिसाबले भिक्टोरिया चाहिँ किपअप गर्न सकेका छैन. सेम थिङ विथ तासमेनिया छु, आइम भेरी डिसएपोइन्टेड. तासमेनियामा हाम्रो पनि सफ्टेन्सियल त्यहाँ डेभलपमेन्ट भइरहेछ, तर अहिलेको कन्टेक्स्टमा हामीले के देखाएको छ भने तासमेनिया अल्सो ह्याजन्ट रियली पर्फर्म्ड वेल.
त्यही तपाईँले भने जस्तो त्यहाँबाट मुभ आउट हुने
वान अफ द फ्याक्टर त्यो पनि हो. अनि अर्को कुरा चाहिँ अघि भनेको कुरालाई म जान्छु, तासमेनिया जस्तो ठाउँमा पनि सेम इस्यु हो, किनभने माइग्रेसन ड्रिभन इन्डस्ट्री थियो, एउटा मात्रै फिल्डमा थियो, अलिकति थियो त्यहाँ गभर्मेन्ट पोलिसी अप एन्ड डाउन हुने या कोभिडले गर्दा वाट एभर द रिजन, एउटा मात्रै कारणले गर्दा त्यो नहुने बित्तिकै इम्प्याक्ट चाहिँ सिभियर हुन्छ कि, किनभने डाइभर्सिफिकेसन छैन त्यो एरियामा. अनि दिस इज वर वी आर कट आउट.
यता क्यानबेराको कुरा गर्दा कस्तो छ यो?
क्यानबेरा त आई थिङ्क क्यानबेरा विल अलवेज डु गुड होइन, किनभने क्यानबेरामा एउटा कुरा चाहिँ के छ भन्दाखेरि मान्छेले जब पाएर क्यानबेरा मुभ गर्छ, क्यानबेरामा अनइम्प्लोइमेन्ट रेट पनि नेचुरली राम्रै हुन्छ, अनि क्यानबेरामा मोस्ट अफ द गभर्मेन्ट जब भएर हाइपेड जबको पनि छ. क्यानबेराको अर्को राम्रो के छ भने इन्फ्रास्ट्रक्चर वेल सपोर्टेड, हजुरको मेन मेजर कनेक्टिङ सिटीमा छ, प्लस क्यानबेरामा लाइफस्टाइलको हिसाबले मान्छे मुभ हुन्छ किनभने एभ्रिथिङ इज क्लोज प्रोक्सिमिटी. आई थिङ्क क्यानबेरामा अर्को कुरा, फर्स्ट टाइम बायरहरूलाई पनि इन्ट्री पोइन्ट एकदम राम्रो छ, प्रोभाइडेड हजुरको इन्कम क्यापमा पर्ने स्ट्याम्पडिटीको कुरा छैन, इन्ट्री ब्यारियर पनि कम छ. त्यही भएर आई थिङ्क क्यानबेरा चाहिँ ओभरअल इट्स अ भेरी गुड प्याकेज. क्यानबेरामा बस्न सक्नुहुन्छ भने आई थिङ्क ग्रेट. प्रोबेब्ली मलाई चाहिँ ठाउँ अलिक सानो र लाग्छ, तर क्यानबेरा
फ्यामिली टाइमको हिसाबले पनि मान्छेहरूले अलिक बढी चुज गरेको.
एक्ज्याक्टली 10-15 मिनट्सको प्रोक्सिमिटी. क्यानबेराको मान्छेलाई दुईवटा ट्राफिक लाइटमा रेड भयो भने ट्राफिक भन्छ, द्याट्स कम्प्लिटली डिफरेन्ट देन वाट वी सी हियर.
सिडनीमा आउनु सकेको होइन. अब अर्को कुरामा चाहिँ अब फ्यामिली जस्तै तपाईँले भन्नुभयो नि अब ल्यान्डहरू अलिकति खुम्चिँदै जाँदाखेरि अलिकति अपार्टमेन्टहरूतिर पनि इन्भेस्टमेन्ट हुनुपर्छ अथवा त्योतिर प्रमोसन गर्नुपर्छ भन्ने भयो होइन. अलिकति मान्छेहरूको कम्प्लेन हुन्छ नि, एउटा फ्यामिली होम किन्ने सपना त बस्नेको लागि सपना नै होला जस्तो हुन आँटेको समयमा अलिकति उनीहरू युनिट अथवा अपार्टमेन्टतिर जाँदाखेरि पनि साइज श्रिङ्क भएको हो कि होइन. अब 3 bedroom त पाउनै छाडिसक्यो होइन, अब 2 bedroom र 1 bedroomको मात्रै अप्सन भएको भनेर अलिकति कम्प्लेन आइरहेको छ कि यो यो साइजको हिसाबले धेरै ठुलो परिवर्तन आएको
यस्तो. हजुरको अब यसलाई चाहिँ कसरी बुझ्नुपर्छ भन्दाखेरि मलाई पर्सनली पनि घर मनपर्छ होइन. हामी सबैको भिजन घर हो कि, खास एन्ड सबैलाई घर होस्, ब्याकयार्ड होस्, घर अब 400 square meterको ठुलो घर होस् भन्ने लजिक लाग्छ होइन. तर रियालिटी अब इट्स नट पोसिबल, किनभने हामी मेट्रोपोलिटन सिटीमा बस्छौँ. ल्यान्ड इज ए स्कार्सिटी होइन, वी क्यानट क्रिएट ल्यान्ड. हामीले के चाहिँ गर्न सक्छौँ भने भर्टिकल्ली माथि तल थप्दै जान मिल्छ कि. अब हजुरको प्राइस पोइन्टलाई झार्ने भनेको भोल्युम हो, स्केल हो. स्केल भनेको युनिट मात्रै हुनसक्छ, हजुरको घर स्केलमा गर्नै सकिँदैन. हामीले अब सबैलाई मन लाग्यो भन्दैमा 400 square meterको घर बनाउने इट्स नट प्र्याक्टिकली पोसिबल. त्यही भएर हामीले के गर्नुपर्छ भन्दाखेरि अब 20-25% पपुलेसन क्यान अफोर्ड हाउस, घर किन्छ, द्याट्स ओके. तर हाम्रो अहिले गभर्मेन्टको फोकस के छ नि, म्याक्सिमम् ल्यान्ड डेभलपमेन्ट गरिरहेछ नि, त्यो हिसाबले चाहिँ फिजिबल देख्दिनँ म. कस्ट जस्ट कना किप गोइङ अप, किनभने अहिलेको सबभन्दा रेट टर्म भने कन्ट्रिब्युसन फी, काउन्सिल फी, स्टेट फी, इट्स जस्ट टु मच टु डेभलप वान ल्यान्ड. लिटरली अहिले हजुरले हेर्नुभयो भने एउटा जब ल्यान्डलाई 50-70,000 बिचमा फिज लाग्छ, कन्ट्रिब्युसन फी र काउन्सिल फी मात्रै गरेर. भनेपछि त्यो कस्ट त सम्भव इट गेट्स एडेड टु द बायर, भनेपछि ल्यान्डको भ्यालु बढ्दैन बढ्दै गइरहेछ नि. हामीले के गर्नु पऱ्यो भने फर्स्ट र सेकेन्ड होमलाई हामीले कल्चर के गर्नुपर्ने, बिस्तारै अपार्टमेन्टतिर मुभ गर्ने, अपार्टमेन्टमा इस्टाब्लिस गर्ने, त्यसपछि घर किन्नेतिर जानुपर्छ. अब मलाई मन पर्दैन तर द्याट्स जस्ट द रियालिटी अफ इट, बिकज इट्स जस्ट नट पोसिबल.
अलिकति साइजमा पनि केही त्यही मैले भने नि, अब अलिकति फ्यामिली होम अब घरै भन्ने नभए पनि अपार्टमेन्टलाई नै पनि हुन्छ नि, फ्यामिली एउटा 4-5 सदस्य भएको फ्यामिलीलाई बस्न लायक योग्य खालको अपार्टमेन्टहरू चाहिँ धेरै कम भएको भनेर भन्छ. अब नयाँ बिल्डिङहरूमा त अब त्यसको लागि चाहिँ के गर्न सकिन्छ?
आई थिङ्क त्यो फेरि हजुरको सुन्दाजी कस्तो, त्यो पनि रेन्टलले ड्रिभन गर्ने कुरा हो होइन. कसरी रेन्टलले भन्दा पनि हजुरको डिमान्डले ड्रिभन गर्ने कुरा हो, किनभने हामीले यदि सिडनीको होम बायर्समा 40-50%लाई अपार्टमेन्टतिर पुस गर्न सक्यौँ भने अपार्टमेन्टहरू पनि इनोभेटिभ क्रिएटिभ हुन थाल्छ कि. अहिलेको प्रब्लममा के छ भने अपार्टमेन्टको कस्ट आउटवेज द थिङ होइन. जस्तै आजकल मैले कतिवटा अपार्टमेन्ट देखाएको थिएँ तपाईँको सदरल्यान्डतिर, दुई तल्ली अपार्टमेन्टहरू हुन्छ कि, तल लिभिङ एरिया भएको, माथि बेडरुम भएको, काइन्ड अफ हजुरले हेऱ्यो भने त्यो टाउन हाउस जस्तो पनि अपार्टमेन्ट जस्तो पनि मिडवे हुन्छ होइन. तर त्यो गर इनोभेसन गर्नलाई पनि हामीले डिमान्ड ड्रिभन गर्नु पऱ्यो कि. अहिले चाहिँ एज अ गभर्मेन्ट लेभलबाट या हाम्रो फेडरल मात्रै नभने स्टेट लेभलबाट चाहिँ त्यो पुस भएको चाहिँ मैले देख्दिनँ. अब अहिले पनि धेरै मान्छे चाहिँ 1 millionकै घर किन्न खोजिरहेछ होइन, विथ अफोर्डेबिलिटी होस् या नभर. एउटा मैले अस्ति एउटा हाम्रो फाइनेन्सियल प्लानरसँग कुरा गरेको थिएँ नि, उसले चाहिँ मलाई के भन्थ्यो भन्दाखेरि डाउन साइजिङ होइन राइट साइजिङ भन्थ्यो. आई थिङ्क इट्स अ भेरी गुड वर्ड. हामीले के बुझ्नु, अपसाइजिङ र डाउन साइजिङ भन्दा राइट साइजिङ भन्ने माइन्ड सेट लिएर हिँड्नु पऱ्यो. हाम्रो प्रब्लम के छ भने ठुलो घरबाट सानो घर हो भने डाउनग्रेड गरे हुन्छ. तर हामीले के बुझ्नु पऱ्यो, हाम्रो फ्यामिलीलाई के राम्रो छ, के सजिलो छ, के अफोर्डेबल छ भन्ने किसिमले डिसिजन चाहिँ त्यो बेसिसमा गर्नु पऱ्यो. तर हाम्रो नेपालीको कन्टेक्स्टमा त बढी के छ, हामी पियर प्रेसरमा डिसाइड गर्छ, मेरो साथीको घर यस्तो छ, मैले यस्तो किन्नु पऱ्यो भन्ने त्यो लजिक हटाउनु पऱ्यो होइन. तर हजुरको कुरामा मैले आउँदाखेरि चाहिँ आई थिङ्क एक्चुली त्यो अपार्टमेन्टमा हामीले फेरि डिमान्ड क्रिएट गर्न सक्यो भने इनोभेसन विल डेफिनेटली फलो आफ्टर द्याट.
अब जस्तै तपाईँले अलिकति सरकारी तवरबाट हुनसक्ने पुस भन्नुभयो भने होइन, यो यो अपार्टमेन्टहरूको लागि चाहिँ अब के त्यसमा चाहिँ अहिले के धेरै अडचनहरू छ र त्यो अप्रुभलहरू लिनको लागि?
हजुर, सबभन्दा अहिलेको हाम्रो लेभलमा सबभन्दा अहिले ब्युरोक्रेटिक लेभलमा गाह्रो के छ भन्दाखेरि, हजुरको एउटा कुनै पनि अपार्टमेन्ट जस्तो ल्यान्ड डेभलपमेन्टहरू आउनलाई हजुरको 18 महिनादेखि 2 वर्षको टाइम फ्रेम छ. एउटा डिए एप्लिकेसन जस्तो एउटा स्ट्यान्डर्ड प्रोसिस, स्ट्यान्डर्ड त नभनु, त्यो चाहिँ कम्प्लिकेसन इन्भल्भ हुँदा होइन, त्यो गर्नलाई हजुरको 1 महिना 12 महिना 13 महिनासम्म लाग्छ. त्यसले गर्दा के हुन्छ नि, अब आज हामी भनौँ न एज अ होल वी डिसाइडेड हो हामीले 1500 अपार्टमेन्ट बनाउँछ भने आज काम सुरु गऱ्यो नि मस्ट लाग्यो अपार्टमेन्ट डिए भएर डेभलपमेन्ट हुन्छ 3-4 years भइसक्छ. भनेपछि इट्स अ लङ प्रोग्रेस होइन. अब त्यसलाई चाहिँ हामीले के बुझ्नु पऱ्यो भने, एक त फन्डामेन्टली यो एप्लिकेसन र प्लानिङ कसरी फास्ट फरवर्ड हुन्छ, अर्को कुरा चाहिँ हामीले जति पनि अहिले क्रिएटिभिटीहरू जस्तै कलेजहरूबाट पठाउँछ, टेफको क्वालिफिकेसन, हाम्रो केमा फोकस गर्नु, गभर्मेन्टको रिसर्च चाहिँ केमा हुनु पऱ्यो भने हाउ क्यान वी बिल्ड फास्टर एन्ड स्मार्टर हाउसेस, हाउ क्यान यु बिल्ड द अफोर्डेबल हाउसेस. त्यसमा चाहिँ इनोभेसन र क्रिएटिभिटी चाहिँ गभर्मेन्ट लेभलबाट इनिसिएटिभ हुनु पऱ्यो, त्यो छैन. अब यहाँ चाहिँ सबै प्राइभेट सेक्टरलाई छोडिदिएको छ अनि होइन, किन प्राइभेट सेक्टर भनेर चाहिँ ड्रिभन बाई प्रफिट, होइन ड्रिभन बाई सफ्टेन्सिबिलिटी. तर गभर्मेन्टसँग चाहिँ त्यो रिसोर्सेस छ, गभर्मेन्टले त्यसलाई फोकस गरेर त्यसलाई फास्ट ट्र्याक गर्न सक्यो भने चाहिँ वी कुड ह्याभ थिङ्स मुभिङ क्विकली.
घन्टाको $24 मिनिमम वेज पुर्याउँदाखेरि अब यसले अलिकति एउटा पक्षले चाहिँ फेरि तपाईँले अघि भन्नुभयो नि पैसा फालेको भने जस्तो सरकारले अलिकति त्यो फालेर फेरि इन्फ्लेसनलाई केही हावा दिने हो कि भन्ने एकतर्फी चिन्ता छ. तपाईँले चाहिँ कसरी हेर्नुभएको छ यसलाई?
हेर्नु यस्तो अब आई थिङ्क अब वान वे अदर कस्तो हुन्छ भन्दाखेरि अब म अब बच्चालाई हामीले स्कुल जाँदाखेरि अलिकति 2 रुपियाँ एक्स्ट्रा दिने के हुन्छ त्यो खर्चै हुने हो एट द एन्ड अफ द डे होइन. अब जहिले पनि अब नोइङली अननोइङली हजुरले अब एक्स्ट्रा पैसा दियो भने त्यो डेफिनेटली मार्केटमै एब्जर्ब हुन्छ कि. किन भन्दाखेरि अब एट द एन्ड अफ द डे सबै कुराको पैसा बढिया छ, खर्च बढी छ होइन. किनभने फेरि कस्तो तपाईँले एउटा कुरा चाहिँ मलाई एउटा अचम्म लाग्छ, कस्तो हुन्छ भने हजुरले मिलियनरलाई पैसा दियो भने त्यो खर्च हुँदैन. किन भन्दाखेरि उसले खर्च गर्नुपर्ने सबै काम गरिसक्यो, उसको पैसा नै सेभिङ हो. उसको खर्च गर्ने ठाउँै छैन, रेस्टुरेन्टमा खाइहाल्छ, बाहिर गइहाल्छ होइन. तर जो मान्छे निडी हुन्छ उसलाई पैसा दिँदाखेरिको प्रब्लम के हुन्छ, उसले खर्च गर्नुपर्ने हुन्छ कि देयर इज नो वे ही क्यान सेभ. अनि त्यो चाहिँ कस्तो लोअर इन्कमलाई दिए भनेको चाहिँ एक्ज्याक्टली त्यही हो हजुरको. किनभने अब उहाँहरूको निड अनुसार चाहिँ त्यो मनी इज अलवेज इन निड, उहाँले खर्चै गर्नुपर्ने हुन्छ, दे क्यानट सेभ. अब बिलियनरलाई हजुरले गएर 200,000 दिनु भने उसले त्यो इन्भेस्ट गर्छ, हिँड गर्न इन्भेस्ट भने मतलब फ्युचर इन्भेस्ट गर्छ, उसले गएर खर्च चाहिँ गर्दैन. भनेपछि अब
उसले रेगुलर खर्च जुन छ त्यो त अलरेडी
गरिसकेको छ, उसले गर्नुपर्ने ठाउँै छैन, उसलाई निडै छैन होइन. त्यही भएर अलिकति अब इट्स नट द राइट थिङ, तर रियालिटी चाहिँ त्यो हो कि.
सुन्दाखेरि राम्रो साउन्ड गरेन होइन, किनभने झन् निडीलाई दिनु पर्छ.
यसको चाहिँ अब प्रब्लम के छ भन्दाखेरि हजुरको, यो चाहिँ अब डेफिनेटली यसले चाहिँ अपवर्ड प्रेसर चाहिँ डेफिनेटली पार्छ. किनभने कस्तो हुन्छ भने हजुरले के बुझ्नुहोस् भन्दाखेरि, जस्तै हजुर म एउटा पसल हो, हजुरले म कहाँ $10 खर्च गर्नु भने मसँग $10 ब्याङ्क एकाउन्टमा आयो होइन. अब त्यो $10 मैले फेरि सप्लायर $9 तिर्छु, त्यो सप्लायरले फेरि त्यो म्यानुफ्याक्चर भनेपछि त्यो $10 कुड गो अबाउट 100 to 120 टाइम्स त्यसको डलर त्यहाँसम्म एक्सटेन्ड हुन्छ कि. हो त्यही भएर प्रब्लम के छ भन्दाखेरि यसले चाहिँ अपवर्ड प्रेसर डेफिनेटली पार्छ. प्लस त्यो अहिले भनेको $300 इनर्जी बिलले पनि डेफिनेटली इम्प्याक्ट पार्छ. एभ्री लिटल थिङ
अलिकति फिक्स लङ टर्म फिक्सको हुन त यो अलिकति सर्ट टर्म अहिलेको टाइमको लागि भन्ने हिसाबले सरकारले ल्याएको हुनसक्छ, तर अब लङ टर्म फिक्सको लागि चाहिँ के गर्न सकिन्छ कि अलिकति?
अब लङ टर्म फिक्सलाई चाहिँ अहिले के छ भने हाम्रो सबभन्दा भनेको मनी सप्लाई अलिकति टाइट हुनुपर्छ. अब यसको अर्को इम्प्लिकेसन के छ हेर्नुहुन्छ भने यसरी पैसा जुन हिसाबले गइरहेछ नि त्यसले गर्दाखेरि हाम्रो डिफिसिट यसपालि फेरि बजेट ठुलो डेफिसिटमा जान्छ. बजेट डेफिसिटमा जाने भने बित्तिकै फेरि अर्को इन्ट्रेस्ट लिएर फेरि लोन लिएर फेरि पैसा सर्कुलेट गर्ने हो, द्याट कजेस एनदर इन्फ्लेसन. त्यही भएर अब कहिलेकाहीँ हामीले हार्ड डिसिजन लिनुपर्छ आई थिङ्क एज अ गभर्मेन्ट. यसपालिको म त्यो 300 मैले भन्न खोजेँ अहिले त्यही हो. तपाईँको अस्ट्रेलियाको 1 or 2 million पपुलेसनलाई चाहिन्छ होला, अरूको अरू 15 million आई डोन्ट थिङ्क एनी निड फर गिभिङ द्याट $300, द्याट टोटली गन आउट अफ द कन्टेक्स्ट, वेस्ट अफ मनी हो होइन. हो त्यस्तो कुरामा चाहिँ हार्ड एन्ड फास्ट डिसिजन लिएर हामीले के गर्नु पऱ्यो भने अहिले भनेको कुरा जस्तो म केमा चाहिँ फेभरेबल छु भने अब कति कुराहरू भनौँ न, फर एक्जाम्पल हजुरले अब एप्रेन्टिसहरूको कुराहरू वी निड टु फोकस मनी अन द्याट, किनभने त्यो भनेको फ्युचरको लागि हाम्रो बच्चाहरूको लागि या हाम्रो न्युर जेनेरेसनहरूको लागि इन्ट्री ब्यारियर त हजुरको जति एप्रेन्टिस र स्किल वर्कर हुन्छ अनइम्प्लोइमेन्टको चान्सेस कम हुन्छ भनेपछि हाम्रो गभर्मेन्ट पे आउटमा जाँदैन, त्यसले गर्दाखेरि फ्युचर सेभिङ्स हुन्छ होइन. अब अर्को कुरा अहिले हामी भेरी लक्की छौँ किनभने हाम्रो अनइम्प्लोइमेन्ट अझसम्म अन्डर 4% छ, इट्स अ भेरी भेरी गुड थिङ अहिलेसम्म होइन. त्यो नभइदिए फेरि यतापट्टि गभर्मेन्टलाई अर्को प्रेसर पर्थ्यो किनभने त्यो बजेट ब्लो आउट हुन्थ्यो. त्यही भएर अब इन्फ्लेसनको लागि चाहिँ अब मैले के अहिलेको भजे त्यसले चाहिँ डेफिनेटली हजुरको इम्प्याक्ट पर्छ. अब लङ टर्ममा गभर्मेन्टले सस्टेनेबिलिटी गर्ने भनेको एजुकेसनमा हो होइन, स्किल वर्कर ग्रो गर्नलाई हो. हो त्यस्तो कुरामा फोकस गर्नुपर्छ. फेरि
साना व्यवसायहरूलाई पनि
स्मल बिजनेसको हेर्नुहोस् अर्को कुरा थियो, ट्याक्स कटको कुरा आएन. अहिले प्राय बिजनेसहरूको एउटै गुनासो के छ भन्दाखेरि लेबर कस्ट हाई भयो, विकेन्डको रेटको बढी भयो भनेपछि त्यस्तो कुराहरू
मिनिमम वेज इन्क्रिजले पनि फेरि हान्ने त साना व्यवसायहरूलाई पनि स्मल बिजनेसहरूलाई
पनि. अब धेरै हरर स्टोरी सुनिन्छ हेर्नुहोस् इस्नट, किनभने हुन पनि हो कि अस्ट्रेलियामा. अब एउटा अस्ति मैले टिकटकहरूको एउटा इन्फ्लुएन्सको देखाएको थिएँ, सिडनीमा ब्रेकफास्ट खानलाई $70 पर थाल्यो भन्ने कसैको कुरा पनि आएछ नि, स्यार रियालिटी हो. किनभने हजुरको स्टाफ कस्ट एउटा विकेन्डमा एउटा स्टाफलाई नै $100 आवर दिनु परेपछि बिजनेस क्यान एब्जर्ब सो मच भनेपछि सम ह्याभ बिजनेस ट्याक्स या केही रिलिफको यसपालि हामीले त्यो एक्सपेक्ट गरेका थियौँ, त्यो भएन. अब इन्सेन्टिभाइज गर्नु पऱ्यो, जस्तै फ्युल सर्चा चार्ज, फ्युलहरू महँगो छ, यो सबै कुराले गरेर हजुरको एट द एन्ड अफ द डे हिट गर्ने भनेको बटम लाइनमै हो होइन. त्यही भएर हामीले चाहिँ के गर्नु पऱ्यो, सब्सटेन्सियल फन्डामेन्टली कसरी कस्ट रिड्युस गर्नेमा फोकस गर्नु पऱ्यो रादर देन गिभिङ ए ह्यान्ड आउट.
आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग सहकर्मी सुनिता पोखरेलले गर्नुभएको कुराकानी सुनिहाल्नुभयो। यो कुराकानीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गई वा आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। हाम्रा पोडकास्ट सामग्रीहरू युट्युबमा पनि उपलब्ध छन्। एसबीएस साउथ एसियनलाई सब्स्क्राइब गर्नुहोस्। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस श्रृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आफ्नो आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
पछिल्ला कार्यक्रमहरूलाई आफ्नो समयमा सुन्नुहोस् SBS अडियो एप वा वेबसाइटमा। यो हो SBS नेपाली, SBS साउथ एसियनमा।
Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.